الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمد عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإن كان أصحاب الأيكة لظالمين فانتقمنا منهم وإنهما لبإمام مبين ولقد كذب أصحاب الحجر المرسلين وآتيناهم آياتنا فكانوا عنها معرضين وكانوا ينحتون من الجبال بيوتا آمنين فأخذتهم الصيحة مصبحين فما أغنى عنهم ما كانوا يكسبون صدق الله العظيم. اور ایکا والے ظالم تھے, فانتقمنا منهم بس ہم نے ان سے بدلہ لیا, وانهما لبی امام مبین اور یہ دونوں بستیاں عام راستے پر واقع ہیں. ولقد كذب اصحاب الحجر المرسلین اور تحقیق کے حجر والوں نے رسولوں کو جھٹلایا, وآتیناہم آیاتنا فکانوا عنہا معرضین اور ہم نے ان کو ہماری نشانیاں دی بس وہ اس سے اعراض کرتے تھے, وکانوا ینحتون من الجبال بیوتا آمنین اور وہ تراشتے تھے پہاڑوں سے گھروں کو, آمنین اور امن سے رہتے تھے, فَأَخَذَتْهُمُ الصَّيْحَةُ مُصْبِحِينَ بس صبح ہوتے ہی ایک سخت آواز نے ان کو پکڑ لیا, فَمَا أَغْنَى عَنْهُمْ مَا كَانُوا يَكْسِبُونَ بس ان کو کام نہیں آیا وہ تمام چیزیں جس کو وہ کماتے تھے. دوستو اور بزرگو, اللہ سبحانہ و تعالی ان آیتوں کے اندر ایکا والوں کا ذکر فرماتے ہیں کہ ایکا کے جو رہنے والے تھے وہ بھی بڑے ظالم تھے, بڑے نافرمان تھے اور رسولوں کو جھٹلا دے تھے. سوال یہ ہے کہ ایکا والوں سے کون سی بستی اور کون لوگ مراد ہیں؟ تو بعض کہتے ہیں کہ ایکا دراصل ایک گھنے جنگل کو کہتے ہیں جہاں بہت سارے درخت ہوں, جھاڑ ہوں, تو یہ لوگ درختوں کے پاس اور جنگلوں کے پاس رہتے تھے اور یہاں حضرت شعیب علیہ السلام دعوت و تبلیغ کے لیے بھیجے گئے تھے. تو ایکا والوں نے حضرت شعیب علیہ السلام کی تکذیب کی. اصل میں مفسرین فرماتے ہیں کہ حضرت شعیب علیہ السلام دو قوموں کی طرف اور دو بستیوں کی طرف بھیجے گئے. ایک تو مدین کی طرف بھیجے گئے حضرت شعیب علیہ السلام, وَإِلَى مَدْيَنَ أَخَاهُمْ شُعَيْبًا, کہ مدین کی طرف حضرت شعیب علیہ السلام کو ہم نے پیغمبر اور نبی بنا کر بھیجا تھا. اسی طریقے سے ایکا یہ مدین کی بالکل قریب بستی تھی, لیکن چونکہ وہ تھوڑا سا آؤٹسکٹ میں تھے اور گویا آبادی سے تھوڑے دور تھے, جہاں گھنے جنگلات تھے وہاں رہتے تھے. جب ایک بستی ہلاک ہوئی تو یہ ایکا والوں کے پاس اللہ کے حکم سے وہاں گئے, تو انہوں نے ہی حضرت شعیب علیہ السلام کو جھٹلا دیا اور نہیں مانا. تو اللہ سبحانہ و تعالیٰ فرماتے ہیں فانتقمنا منہم, بس ہم نے ان سے انتقام لیا اور ان سے بدلہ لیا. اسی طرح جیسے کہ ہم نے قوم لوط سے بدلہ لیا اور ان کو ہلاک کیا, تو ہم نے ایکا والوں کو بھی ہلاک کیا. وَإِنَّهُمَا لَبِي إِمَامٍ مُبِينٍ اور یہ دونوں بستیاں کہتے ہیں عام راستے پر واقع ہیں, تم لوگ اس کو دیکھ سکتے ہو, آنے جانے والے لوگ اس کو کیا کہتے ہیں وہاں سے گزرتے ہیں اور دیکھ کر عبرت حاصل کرتے ہیں. آگے فرماتے ہیں وَلَقَدْ كَذَّبَ أَصْحَابُ الْحِجْرِ الْمُرْسَلِينَ اور حجر والوں نے رسولوں کو جھٹلایا. یہ حجر ایک وادی ہے جو عرب اور شام کے درمیان واقع ہے اور یہ قوم ثمود کہلاتی, جس کی طرف حضرت صالح علیہ السلام کو اللہ نے پیغمبر بنا کر بھیجا تھا. تو صالح علیہ السلام کی قوم قوم سمود میں حضرت عیسیٰ علیہ السلام کو دکھلایا. مفسرین کہتے ہیں کہ یہ بڑی نالائق اور بڑی بدکار قوم تھی. کھلے کھلے معجزات حضرت عیسیٰ علیہ السلام نے ان کی فرمائش کے مطابق ان کو دکھلائے, لیکن اس کے باوجود وہ ایمان نہیں لائے. لیکن اللہ سبحانہ و تعالیٰ نے یہاں ایک عجیب بات بیان فرمائی ہے, اور وہ یہ ہے کہ یہ ہجر والے جو تھے یعنی قوم سمود, انہوں نے تو صرف حضرت صالح علیہ السلام کو دکھلایا تھا, لیکن اللہ فرماتے ہیں مرسلین, پلورل کا صیغہ استعمال کیا, جمع کا صیغہ استعمال کیا, کہ یہ ہجر والوں نے اور سمود والوں نے رسولوں کو جھٹلایا. سوال یہ ہے کہ انہوں نے تو صرف ایک رسول کو جھٹلایا تھا, تو اللہ پاک نے ایسا کیوں کہا کہ سارے رسولوں کو جھٹلایا؟ تو اس کا جواب یہ ہے کہ یاد رکھو, اگر کوئی انسان اللہ کے بھیجے ہوئے رسولوں میں سے کسی ایک رسول کا انکار کرتا ہے, تو اس کا مطلب یہ ہے کہ وہ سب رسولوں کا انکار کرتا ہے. لہذا یہ عیسائی لوگ اور یہ یہودی لوگ, چاہے وہ کتنا ہی عیسیٰ علیہ السلام کو مان لے گا, اور یہ یہودی لوگ کتنا ہی حضرت موسیٰ علیہ السلام کو مان لے گا, لیکن چونکہ آپ صلی اللہ علیہ وسلم کو نہیں مانتے, اس کا مطلب یہ ہے کہ وہ اپنے پیغمبر عیسیٰ کو بھی نہیں مانتے, اور اس کا مطلب یہ ہے کہ وہ اپنے پیغمبر موسیٰ کو بھی مانتے. ہم تو یوں کہتے ہیں آمنت باللہ و ملائکتہ و کتبہ و رسلہ, تو اللہ پر ہم ایمان لاتے ہیں, تمام فرشتوں پر ہم ایمان لاتے ہیں, تمام کتابوں پر ایمان لاتے ہیں, تو ہم تو تورات پر بھی ایمان لاتے ہیں, انجیل پر بھی, زبور پر بھی, سمجھ گئے, صحف ابراہیم, صحف موسیٰ وغیرہ وغیرہ, جتنے بھی کتابیں اللہ تعالیٰ نے دنیا میں بھیجی ہیں ہم سب اس پر ایمان لاتے ہیں. اچھا ہم کس طرح ایمان لاتے ہیں؟ ہم ایمان اس طرح لاتے ہیں کہ اللہ ہم اس بات کا عقیدہ رکھتے ہیں کہ آپ نے اپنی طرف سے عیسیٰ علیہ السلام پر انجیل نازل فرمائی, اور وہ آپ کی کتاب برحق ہے, اس میں جو کچھ لکھا ہوا تھا ہم اس کو مانتے ہیں. آپ نے حضرت موسیٰ علیہ السلام پر کتاب نازل فرمائی, وہ کتاب برحق ہے اور ہم اس کو مانتے ہیں. آپ نے حضرت ابراہیم علیہ السلام پر صحف نازل فرمائے, وہ ہم اس کو مانتے ہیں. اس کے اندر کیا کیا تفصیلات تھی, تفصیل جاننے کی کوئی ضرورت نہیں. اجمالی طور پر اور بریفلی ہم صرف اتنا کہتے ہیں کہ اللہ آپ نے جو کچھ نازل کیا ہم سب اس کو مانتے ہیں. یاد رکھیے, ہمارے ایمان کے مکمل ہونے کے لیے ہر 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 چیز کو جاننا اور ماننا ضروری ہے. جاننے سے بجائے ماننا ضروری ہے. ایک ہے جاننا اور ایک ہے ماننا. جاننا اتنا امپورٹنٹ نہیں, ماننا امپورٹنٹ ہے. ورنہ تو ابو طالب ہی مانتے جانتے تھے کہ میرا بھتیجا محمد برحق ہے اور اسلام برحق, لیکن مانتا نہیں تھا. ابو جہل بھی جانتا تھا, یہ یہودی اور یہ عیسائی سب لوگ جانتے ہیں کہ محمد صلی اللہ علیہ وسلم رسول ہیں, تھے اور رہیں گے, قرآن یہ آخری کتاب ہے, جانتے مانتے نہیں ہیں, سمجھ گئے نا. تو ہم بس مانتے ہیں. تو میں یہ کہہ رہا تھا کہ مؤمن ہونے کے لیے, ہمارے ایمان کے مکمل ہونے کے لیے ضروری ہے کہ ہم ہر 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 چیز کو مانیں, اور کافر ہونے کے لیے ان میں سے ایک چیز کا بھی کوئی انکار کر دے گا کافر ہو جائے گا. سمجھ نہ آیا تو وہ آپ کہیں گے کہ نہیں میں تو خالی اس کو ہی نہیں مانتا, یہ سب کو تو مانتا ہوں. نہ نہ سب کو ماننا پڑے گا. جیسے ہی ایک کو نہیں مانا اس کا مطلب یہ کہ سب کو نہیں مانا. گویا ایمان کی اور اسلام کی ساری چیزیں وہ تسبیح کے دانوں کی طرح لڑی میں پیرو دی گئی ہیں. سمجھے, جیسے ہی ایک دانا ٹوٹا گویا تسبیح کے دانے سارے کے سارے ٹوٹ گئے. بات سمجھ میں آئے نا. ان کو تو تسبیح کو مکمل کرنے کے لیے تو پوری وہ ڈانٹ باندھنی ہی پڑے گی, تبھی جا کر کیا ہے وہ محفوظ رہے. یوں سمجھ لو کہ 100 آئٹم ہے مومن ہونے کے لیے, और ये दूसरी की सौदान है, तो इन सौ को मानना जरूरी है। और काफिर होने के लिए अगर किसी एक का भी इनकार कर दिया तो वह सब का इनकार कर दिया। देखिए ये दलील है, वलकद कज़्ज़ब अस्हाबुल हिज्र मुरसलीन, ये हिज्र वालों ने रसूलों को झुठलाया। कि हज़रत सारे अलैहिस्सलाम को झुठलाना ये ऐसा है जैसे कि तमाम के तमाम रसूलों को झुठला दिया। वो आते ही ना आया थे ना, जैसे हमने उनको हमारी निशानियां भी दी थी, मकान अनहाजीज, बस वो उससे ऐराज करते थे और उसकी तरफ ध्यान भी नहीं देते थे, इग्नोर करते थे। वकानु यनहितून मिनल जिबाली बुयूतन आमिनीन, और कहते हैं वो पहाड़ों के अंदर घरों को आराम से तराश लेते थे, यानी एक पीस के अंदर वो घर बनाते थे। समझ में आए ना बात, गढ़ हुई जैसे मसलन ये कोई बहुत बड़ा लकड़ा हो बराबर है, और लकड़े के अंदर हम धीरे 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 निशानी करके कोई फ्रेम बना देते हैं और फिर उसको मार्केट के अंदर हम लाते हैं तो कहते हैं ये बहुत बड़ा वैल्यूबल है। क्यों? इसके अंदर कोई भी जॉइंट्स नहीं है, एक ही पीस है। तो इसी तरह ये पहाड़ में इस तरह तराश तराश कर धीरे 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 घर बनाते थे, जॉइंट्स कोई आता ही आमिनी। और वो समझते थे कि हम तो इन घरों के अंदर बहुत अमन से हैं, बहुत क्या कहते हैं आराम से हैं, और हमें कोई चीज हलाक नहीं कर सकती। कोई इंसान, किसी इंसान के पास जाहिर के अंदर कोई अच्छा बंगला हो, अच्छा मकान हो, समझे कि नहीं, बम प्रूफ हो, वाटर प्रूफ हो वगैरह वगैरह, तो इंसान वो अपने आप को उसमें बहुत सेफ महसूस समझता है कि आई एम वेरी सेफ और मुझे कोई चीज नुकसान नहीं पहुंचा सकती। लेकिन अल्लाह सुबहानहू व तआला फरमाते हैं कि फाखजत को मुस्तहत मुस्लिही, उनके गुनाहों की वजह से और उनकी सरकशी की वजह से सुबह होते ही एक सख्त चीख ने आवाज ने उनको पकड़ लिया और सारे के सारे ऊंधे में होकर गिर पड़े और इंतकाल कर लिया। अल्लाह ने फमा अगना अनु मकान यसुन, पर जो कुछ उन्होंने कमा रखा था वो उनके कुछ भी काम नहीं आया, न उनके मकानात उनको इस अजाब से बचा सके और न उनकी महारत उनको अल्लाह के आजाब से बचा सके, कुछ भी नहीं काम आया। अल्लाह हम सब की हिफाजत फरमाए। आगे अल्लाह पाक फरमाते हैं, अब देखिए यहाँ बहुत सारे पिछली कौमों के हाल बयान किए और बयान करने के बाद अब अल्लाह सुबहानहू व तआला जनाब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली देते हैं और कहते हैं सब्र करो और ये मुश्रिकीन और ये कुफार जो आपको सताते हैं तो उनसे दरगुजर करो, और इसके मुकाबले में मैंने जो तुम्हें एक अजीब नेमत दी है ना, तो उस नेमत की तरफ तुम ध्यान करो और उसका शुक्र अदा करो और उसकी कीमत जानो। क्या नेमत दी अल्लाह पाक ने, सुनिए अजीब गरीब बात है। तो वमा खलकना समावाती वल अर्ध वमा बैनहुमा इल्ला बिलहक, अल्लाह ताला फरमाते हैं कि हमने आसमानों को और जमीनों को और उन चीजों को जो उनके दरमियान है नहीं पैदा किया मगर ठीक ठीक और हिकमत और मसलहत के साथ। और हिकमत और मसलहत ये है कि आसमानों की बनावट से और ज़मीनों की बनावट से लोग इबरत हासिल करें, लोग सबक हासिल करें कि ये चीज़ें ऐसी ने ऐसी ही नहीं बन गई बल्कि इसको कोई बनाने वाला है और वो अल्लाह है। وَإِنَّ السَّاعَةَ لَآتِيَةٌ فَاصْفَحِ الصَّفْحَ الْجَمِيلَ, और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सुनिए, क़यामत यकीनन आने वाली है, ज्यादा अगर ये दुनिया में नहीं मानते और अगर बिलफर्ज बतकदीर दुनिया के अंदर किसी मसलहत की वजह से इन सरकशों पर अजाब नहीं आया तो क़यामत तो आने वाली ही है, वहाँ हम उनको पकड़ेंगे। फ़स्फ़हिस सफ़ल जमीन, लिहाजा आप उनसे अच्छी तरह दरगुजर कर दीजिए, उनको इग्नोर कर दीजिए, उनकी तरफ कोई ध्यान न दीजिए और अपने काम में लग जाए। صبر دیا فس فحص سفل اور کہتے ہیں اِنَّ رَبَّكَ هُوَ الْخَلَّاقُ الْعَلِيمُ, بے شک آپ کا رب پیدا کرنے والا جاننے والا ہے۔ وَلَقَدْ آتَيْنَاكَ, یہ نعمت جو میں ذکر کر سکتا ہوں, وَلَقَدْ آتَيْنَاكَ سَبْعًا مِنَ الْمَثَانِي وَالْقُرْآنَ الْعَظِيمَ, اور اے محمد صلی اللہ علیہ وسلم ہم نے آپ کو سبع مثانی دی ہے یعنی سورہ فاتحہ دی ہے, والقرآن العظیم اور قرآن عظیم جو ہے, اللہ تعالیٰ کہتے ہیں کہ دیکھو یہ محمد صلی اللہ علیہ وسلم ہم نے یہ کفار آپ کو ستاتے تو ہیں और ये आपको परेशान तो करते हैं, लेकिन हमने तुम्हें सूरह फातिहा का और इस कुरान अजीम का तोहफा दिया है। सब है मसानी से मुराद क्या? सूरह फातिहा। इसको सब है मसानी क्यों कहते हैं? सबन के माना सेवन और मसानी के माना रिपीट, ये बार बार पढ़ी जाती है, क्योंकि हम सूरह फातिहा को हमारी नमाज की हर रकात के अंदर पढ़ते हैं, इसलिए इसको मसानी कहते हैं। चाहे हम सुन्नत पढ़ रहे हों, चाहे हम नफल पढ़ रहे हों, चाहे हम वाजिब पढ़ रहे हों, चाहे हम फर्ज पढ़ रहे हों, हर रकात के अंदर सूरह फातिहा हम पढ़ते हैं। कहते हैं सूरह फातिहा हमने आपको सूरह फातिहा। सूरह फातिहा क्या चीज है हम आपको बताएंगे अभी। वल कुरान अल अजीम, और हमने आपको ये पूरा कुरान दिया है, समझे गए? तो सूरह फातिहा वो भी कुरान है और कुरान अजीम वो भी, लेकिन सूरह फातिहा की अजमत की वजह से उसको अलग बयान किया। क्यों? इसलिए कि ये जो पूरा कुरान है ना, तो इस पूरे कुरान के अंदर अल्लाह सुबहानहु व तआला के तमाम और सारे उलूमों का खुलासा है। क्या कहा मैंने? पूरे इस कुरान के अंदर अल्लाह के उलूम का खुलासा। पिछली उम्मतों के अंदर जो किताबें नाजिल हुई, पिछली उम्मतों के जो हालात आए, तो वो सारे हालात इस किताब के अंदर अल्लाह सुब्हानहु व तआला ने जमा कर दिए। इसी वजह से हजरत अली बिन अबी तालिब रज़ी अल्लाह तआला अन्हु फरमाते थे, फीही इल्मुल अव्वलीन वल आखिरीन, इसमें पहलों और पिछलों का इल्म है। और अल्लाह सुब्हानहु व तआला ने अपने इल्म की समंदर एक एक हर्फ के नीचे गोया भर दिया। तो कितनी बड़ी नेमत दी थी हमने आपको, बराबर है? उसके अंदर सारी उम्मतों के अंदर हमने जो जो बातें फैलाई थी, जो जो किताबें भेजी थी, उन तमाम किताबों का खुलासा और उनके पूरे हालात का खुलासा कुरान शरीफ में है। और फिर इस पूरे कुरान करीम का खुलासा सूरह फातिहा है। देखने में तो बहुत छोटी है, लेकिन क्या पूरे कुरान करीम का जो खुलासा है, ब्रीफ जो है, अगर हम इसको समेटना चाहें और समेट कर उसको एटम बम बनाना चाहें, तो ये समझ लो सूरह फातिहा एटम बम है। क्या है सूरह फातिहा? और उसके एक नहीं, 25 से ज़ाइद नाम अल्लाह ने बयान किए। इसको उम्मुल कुरान कहते हैं, इसको कुरान अजीम भी कहते हैं, और इसको सबह मसानी भी कहते हैं, उसको फातिहतुल किताब भी कहते हैं, और क्या 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 नाम इसके रखे गए हैं, और बहुत अजीम सूरह। तो अल्लाह सुब्हानहु व तआला कहते हैं, सब भूल जाओ, सब परेशानी को भूल जाओ, और बस इस नेमत पर नाज और फख्र करो कि ओहो अल्लाह पाक ने मुझे कितनी बड़ी नेमत दी, इतनी बड़ी दौलत ये कुरान है। सच्ची चीज़ कि अल्लाह ताला ने यहाँ जो कंट्रास्ट किया है, जो तकाबुल किया है, जो कंपेयर किया है, ये समझ लो पिछले लोगों की सारी हालतें और दुनिया की ये सारी नेमतें और उसके मुकाबले में कुरान, क्या दुनिया की सारी नेमतें एक तरफ हो जाए और कुरान करीम की दौलत एक तरफ हो जाए, मुकाबला हम इसको, इसकी कीमत हम समझते हैं इस कुरान करीम। अगर कोई शख्स इस कुरान करीम की कीमत समझना शुरू कर दे, ओहो बस समझ जाओ कि वो इंशाअल्लाह अज़ीज़ अपने रब की मारिफत का कुछ हिस्सा वो पा लेगा, अपने रब की मारिफत की उसको कुछ ना कुछ हासिल हो जाएगी। हाँ, कुरान करीम के फजाइल तो आपने बहुत सुना, इतनी फजीलत इसके लिए काफ़ी है कि अल्लाह सुब्हानहु व तआला यहाँ उसको मकाम इम्तिनान के अंदर यानी एहसान की जगह में बयान कर रहे हैं कि मोहम्मद सल्लम हमने आपको जो कुरान दिया, हमने आपको ये सूरह फातिहा और खालिक कायनात अपने महबूब बंदे को कोई मामूली चीज़ देगा? कोई मामूली चीज़ काफ़ी है कुरान की फजीलत के लिए। इसके अलावा इसकी जो बरकत है, तो मैं उसके लिए आपके सामने दो बातें बयान करूँगा। हज़रत इब्न अब्बास रज़ी अल्लाह तआला अन्हुमा से रिवायत है, फरमाते हैं कि जो शख्स, जो इंसान कुरान करीम की तिलावत करता है, ये इंसान कुरान करीम की तिलावत करता रहता है, لم يرد الى ارذل العمر لكي لا يعلم بعد علم شيئا, तो फिर अल्लाह सुब्हानहु व तआला उसको उम्र की उस स्टेज में नहीं ले जाते जहाँ जाकर इंसान सब कुछ भूल जाता है। क्या कहा, बाल मतलब इंसान जब बूढ़ा हो जाता है ना, बूढ़ा तो ये पशु बद्दू भूल ही जाए, लिखा इलाहाबाद आदमी सब कुछ जानता था, बिजनेस उसको मालूम था, फलाने उलूम उसको मालूम थे, फलाने उलूम उसको मालूम थे, पूरी हिस्ट्री और तारीख मालूम थी, लेकिन एक वक्त ऐसा आता है बुढ़ापे की वजह से कि सब कुछ भूल जाता है, ये भी याद नहीं रहता कि मैंने चाय पी या खाना खाया या नहीं खाया, ये कौन सारा ये हो सकता है, अपने रिश्तेदारों को भी क्या है भूल जाता है, अपने बच्चों को भी क्या है याद ही नहीं आता, ऐसे स्टेज पर आ जाता है। लेकिन हजरत अब्बास रज़ी अल्लाह तआला अन्हु फरमाते हैं कि जो शख्स कुरान करीम पढ़ता रहता है तो अल्लाह सुबहानहू व तआला उसको इस हालत पर नहीं देता, उसका दिमाग बिल्कुल इंटैक्ट रहता है और काम करता रहता है, समझेंगे। लिखेला यालम बाद फिर मिन शया, ऐसी उम्र कि जहाँ जानने के बाद भी सब कुछ भूल जाते हैं, बराबर है। आजकल पता है इसको क्या कहा जाता है, आजकल उसको कहा जाता है डिमेंशिया, क्या कहा जाता है उसको डिमेंशिया, समझे नहीं समझे, कोई बेचारा उम्र रसीदा हो ना हॉस्पिटल में हम उसकी खबर लेने जाते हैं ना, तो वो डॉक्टर उसको कहते हैं इसको क्या हो गया, ये डिमेंशिया, वो कहते हैं डॉक्टर। मैं सोचता था कि अल्लाह ये डिमेंशिया कौन सी बला है, समझे कहीं इसका क्या मतलब है, इसका क्या मतलब है, तो फिर मैंने एक शख्स से पूछा कि डिमेंशियर में हूँ मतलब, डिमेंशियर का मतलब ये कि इन्हें क्या याद नहीं रहे, इसको कुछ याद नहीं रहता, खाना खाया है कि नहीं खाया भूल जाता है, मैं इस दिन जाकर गया था कि नहीं गया था भूल जाता, नमाज पढ़ी कि नहीं पढ़ी भूल जाता। एक शख्स आया तो मिल कर गया, कहना मैं तमु ना हमारे तो ना तमें नहीं आवे ना, वो भी याद नहीं रहता, बराबर है। फिर इसी तरीके से बाल मतलब ऐसा होता है कि एक बात बार बार कह रहा होता है, मतलब मैंने अभी आपके सामने जिक्र की, पांच मिनट के बाद फिर वही बात, फिर पांच मिनट के बाद घूम जाकर वही बात, फिर वही बात, आप देखता है ऐसे लोगों को, तो आप भी कीजिए अमृत तो क्या गला यार, वो बार बार किया करें, है ना, रिपीट करा करें, तो इसमें रिपीट इसलिए करते हैं तो उनको याद नहीं रहता कि मैंने ये बात कही या, तो कुरान करीम की बरकत ये होगी कि उसका दिमाग बिल्कुल हाजिर रहेगा, उसका दिमाग ऑफ नहीं होगा, समझ गए ना बस। और हजरत इब्न अब्बास रज़ी अल्लाह तआला अन्हु ने इस्तिदलाल के अंदर और दलील के अंदर कुरान करीम की आयत पढ़ी, कहते हैं सुम्मा रददनाहु असफल साफिलीन इल्ला अल्लज़ीन आमनू व अमिलुस सालिहात फलहुम अजरुन गैर ममनून, कि फिर हम उसको बिल्कुल असफल साफिलीन में ले जाते हैं, लौटा देते हैं, मगर वो लोग जो ईमान लाए। तो इब्न अब्बास आमनो की तफसीर करते हैं क़राउल कुरान, मगर वो लोग जो कुरान करीम पढ़ते हैं, तो फिर हम उसको असफल साफिलीन में यानी बिल्कुल डिमेंशियर वाली हालत के अंदर नहीं ले जाते हैं, बराबर है। तो देखो कुरान करीम की बरकत कितनी बड़ी नेमत, बराबर है। क्या ये नेमत हम कुरान दुनिया के पैसों से खरीद सकते हैं, नहीं खरीद सकते, करोड़ों रुपये हो लाखों रुपये हो लेकिन वो ये नेमत नहीं खरीद सकता। मलिक इब्ने अब्द उबैद इब्ने उमैर वो फरमाते हैं अब फन्ना से उकूलन कुर्राउल कुरान, कि सबसे ज्यादा अकलमंद लोग वो होते हैं जो कुरान करीम पढ़ते हैं, अब करना से उपल उनकी अकल देर तक हमेशा बाकी रहती है और बहुत वाइज रहते हैं। बाजों ने ये भी कहा और बिल्कुल सही कहा कि हमारे ऊपर हालात आते हैं, परेशानी आती है, मुसीबत आती है, गम आते हैं, तो उसको किस तरीके से दूर किया जाए, तो उसके कई तरीके हैं, बहुत सारे रास्ते हैं, इन गमों को दूर करने का एक रास्ता और इन तकलीफों को दूर करने का एक रास्ता कुरान करीम की तिलावत है। क्या है कुरान करीम की, परेशानी आ जाए कुरान पढ़ना शुरू करते हैं, इंशाल्लाह सुकून मिलता चला जाएगा, हमारी तकलीफें दूर होती, ہمیں یقین ہونا چاہیے کہ واقعی یہ قرآن بہت عظیم نعمت ہے، بہت عظیم نعمت ہے. اور پھر اللہ سے یہ حدیث تو آپ نے بار بار سنی کہ جس انسان کے پیٹ میں قرآن کریم چلا گیا آگ اس کو نہیں چھوئے گی، برابر ہے، آگ اس کو نہیں چھوئے گی. اللہ تعالیٰ ہم سب کو حافظ قرآن بنا رہے ہیں. تو اللہ تعالیٰ یہ فرماتے ہیں کہ وَلَقَدْ آتَيْنَاكَ سَبْعًا مِنَ الْمَثَانِي وَالْقُرْآنَ الْعَظِيمَ، اے محمد صلی اللہ علیہ وسلم، ہم نے تو آپ کو سبع مثانی یعنی سورہ فاتحہ دی ہے، والقرآن العظیم اور قرآن عظیم دیا ہے. لا تمدن عینیک الی ما متعنا به ازواجا منهم ولا تحسن علیہ، لہذا آپ اپنی نگاہوں کو نہ اٹھائیے ان سامانوں کی طرف اور ان مال و دولت کی طرف جس کے ذریعے سے ہم نے مختلف قسم کے کافروں کو چند روز نفع اٹھانے کے لیے دیا ہے، جسے ہم نے مختلف قسم کے کافروں کو چند دنوں کے لیے نفع اٹھانے کے لیے دیا ہے. تو کہتے ہیں کہ یہ مال و دولت جو مختلف قسم کے کافروں کے پاس ہے، یہودیوں کے پاس، عیسائیوں کے پاس، مشرکین کے پاس، ہندوؤں کے پاس، حدیث کے پاس وغیرہ وغیرہ، جتنے بھی مال و دولت ہیں، کہتے ہیں ان کی طرف نظر اٹھانے کی، اٹھا کر دیکھنے کی ضرورت، جو ہمارے پاس قرآن ہے، ہمارے پاس یہ دولت ہے. یہ دولت اس دولت سے کیا ہے، بہت اونچی ہے. ہم خود ملینئر ہیں، تو جب ہم خود ملینئر ہیں تو پھر دوسری کی طرف نظر اٹھا کر دیکھنے کی کیا ضرورت ہے. ولا تحزن علیہ، اور اس پر غم بھی نہ کیجیے اور اس پر غمگین بھی نہ ہوئیے. وقف جناحک للمؤمنین، اور آپ اپنے بازوؤں کو مؤمنین کے لیے جھکائے رکھیے، یعنی ان کے ساتھ شفقت کا معاملہ کرتے رہیے. وقل انی انا النذیر المبین، اور آپ کہہ دیجیے کہ میں تو صاف صاف ڈرانے والا ہوں. کما انزلنا علی المقتسمین، جیسا کہ ہم نے اتارا بانٹنے والوں پر، تقسیم کرنے والوں پر، کیا اتارا؟ قرآن. یعنی اللہ پاک کہنا یہ چاہتے ہیں کہ ہم نے آپ کو یہ جو سورہ فاتحہ دی اور یہ جو قرآن عظیم دیا ہے، تو اس کے نزول سے آپ کو کوئی حیرت نہیں ہونی چاہیے اور اس کے اندر کوئی امپاسبلٹی نہیں ہونی سمجھنا چاہیے. کیوں؟ کہ ہم نے اس سے پہلے دوسرے لوگوں پر بھی، دوسری قوموں پر بھی قرآن کریم نازل کیا تھا. مقتسمین، اور وہ تھے مقتسمین، بانٹنے والے، تقسیم کرنے والے. اللہ سبحانہ و تعالیٰ نے یہاں مقتسمین سے مراد یہود اور نصارہ ہے. کون ہے؟ یہود. اور اللہ پاک کہتے ہیں کہ ہم نے یہودی اور نصارہ پر بھی قرآن نازل کیا تھا، لیکن نام نہیں لیا، بلکہ اس کے بجائے ان کا وہ ایک عمل اور ان کا ایک کارنامہ اور ان کے ایک ایکشن کے ذریعے سے ان کو یاد کیا کہ یہ لوگ کون تھے، بانٹنے والے، تقسیم کرنے والے تھے. سمجھ جائیں، آپ کو ابھی سمجھاؤں گا کہ تقسیم کرنے والوں کا کیا مطلب. کہ بھائی جس طرح حضرت موسیٰ علیہ الصلوۃ والسلام پر تورات نازل ہوئی، جس طرح حضرت عیسیٰ علیہ الصلوۃ والسلام پر انجیل نازل ہوئی ہے، اور اس کے نزول میں کسی کو حیرت نہیں ہے، کسی کو کیا کہتے ہیں تعجب نہیں ہوتا، تو اسی طرح ہم نے محمد صلی اللہ علیہ وسلم کو سورہ فاتحہ دی ہے اور قرآن کریم دیا ہے، تو اس میں بھی کسی کو تعجب نہیں ہونا چاہیے اور اس میں بھی کسی کو ناممکن نہیں سمجھنا چاہیے اور اس کو بھی پاسبل سمجھنا چاہیے. اچھا، کما انزلنا علی المقتسمین، جیسا کہ ہم نے بانٹنے والوں پر نازل کیا، تقسیم کرنے والوں پر نازل کیا. الذین جعلوا القرآن عیدین، وہ لوگ جنہوں نے قرآن کے ٹکڑے ٹکڑے کر دیے، وہ لوگ جنہوں نے قرآن کے ٹکڑے ٹکڑے، یہ تقسیم کرنے والے کون لوگ؟ وہ لوگ جنہوں نے قرآن کے ٹکڑے ٹکڑے کر دیے. نمبر ایک اچھی طرح سمجھیے، مقتسمین کا مطلب ہے یہود و نصارہ. اللہ سبحانہ و تعالیٰ فرماتے ہیں کہ اے محمد صلی اللہ علیہ وسلم، جس طرح ہم نے آپ کو قرآن کریم دیا ہے، سبع مثانی دیے، اسی طرح کا ہم نے ایک قرآن یہودیوں کو بھی دیا تھا اور نصاروں کو بھی دیا تھا، لیکن انہوں نے جو کتاب اور جو قرآن ان کو دی گئی اس کے ٹکڑے ٹکڑے کر دیے، بات سمجھ میں آ رہی. اچھا، یہودیوں نے اور نصارہ نے ان کو جو کتاب ملی ان کے جو ٹکڑے ٹکڑے کر دیے، اس کا کیا مطلب؟ اس کا یہ مطلب یہ ہے، اس کا مطلب یہ ہے کہ تورات اور انجیل کی وہ باتیں جو ان کی خواہشات کے مطابق تھی اس پر عمل کیا، اور جو باتیں خواہشات کے مطابق نہیں تھی اس پر چھوڑ دیا، اس کو پھر ٹکڑے ٹکڑے کر دیا. سمجھ میں آ گئی نا بھائی؟ اس کو اللہ سبحانہ و تعالیٰ بعض مرتبہ یوں فرماتے ہیں، نؤمن ببعض ونکفر ببعض، کہ بعض حصے پر تو ایمان لاتے ہیں اور بعض حصے پر ایمان نہیں لاتے. تو یہاں اسی بات کو اللہ نے الذین جعلوا القرآن حدیث سے بیان کیا، کہ انہوں نے قرآن کو ڈیوائڈ کر دیا تھا، ٹکڑے ٹکڑے کر دیے تھے، جماعت بنا دی تھی، اس پر ایمان لاؤ، اس پر ایمان نہیں لاؤ، اس پر عمل کرو، اس پر عمل. ابھی تو سمجھ میں آئے گی نا بھائی؟ اچھا اب یہ سمجھو کہ مقتصمین سے مراد کون تھا؟ یہود و نصارا. اور پھر انہوں نے اللہ پاک آگے فرماتے ہیں کہ انہوں نے قرآن کے ٹکڑے ٹکڑے کر دیا. اب اس قرآن سے کیا مراد ہے؟ قرآن کے ٹکڑے ٹکڑے. تو بعض مفسرین فرماتے ہیں کہ اس قرآن سے مراد یہ قرآن نہیں جو ہمارے سامنے ہے، بلکہ اس قرآن سے مراد تورات اور انجیل ہے. بھائی تورات اور انجیل کو قرآن کیوں کہا گیا؟ تو اس کا جواب یہ ہے کہ قرآن کے معنی ایسی کتاب جو پڑھی جائے. قرآن کے لغوی معنی کیا؟ ایسی کتاب جو پڑھی جائے. تو چونکہ تورات بھی پڑھی جاتی تھی، انجیل بھی پڑھی جاتی تھی، اور آج بھی اس کو پڑھتے ہیں، اس لیے اس کو بھی قرآن کہتے ہیں. اس کو بھی قرآن کہتے ہیں. کیوں قرآن کہتے ہیں؟ کیونکہ یہ بھی پڑھی جاتی ہے. ہم نماز میں بھی پڑھتے ہیں، چلتے پھرتے بھی پڑھتے ہیں، بیٹھ کر بھی پڑھتے ہیں، سوتے سوتے بھی اس کو پڑھتے ہیں. تو قرآن کا ایک مطلب تو یہ کہ اس پرٹیکولر کتاب کا نام، برابر. اور قرآن کا لٹرل معنی وہ کتاب جو پڑھی جائے. تو اب یہاں مطلب یہ ہوا کہ انہوں نے قرآن کے ٹکڑے ٹکڑے کر دیے، یعنی اس کتاب کی جو ان کو ملی تھی، اور وہ کتاب کون سی تھی؟ انجیل اور تورات. تو انہوں نے اس کے ٹکڑے ٹکڑے کر دیے. بعض مفسرین فرماتے ہیں کہ اس کے اندر دوسرا احتمال اور دوسری پوسیبلٹی یہ ہے کہ قرآن سے مراد یہی قرآن، یہ قرآن سے مراد یہی قرآن، اور انہوں نے اس قرآن کے ٹکڑے ٹکڑے کر دیے. کیا مطلب؟ کہ قرآن کریم کا جو حصہ انجیل اور تورات سے میچ ہوتا تھا اور جو ان کو پسند تھا، تو اسی میں قرآن کو تو انہوں نے مان لیا، برابر ہے. اور قرآن کریم کا جو حصہ انجیل سے اور تورات سے میچ نہیں ہوتا تھا اور ان کی خواہشات کے مطابق نہیں ہوتا تھا، اس کو نہیں مان لیا. تو گویا قرآن سے مراد انجیل یا تورات لو، وہ بھی پاسبل، اور قرآن سے مراد یہ قرآن لو تو بھی پاسبل. اور ٹکڑے ٹکڑے کرنے کا مطلب یہ ہے کہ بعض چیزوں پر ایمان لاتے تھے اور بعض چیزوں پر ایمان. تو یہاں پھر سے میں آپ کو کہتا ہوں دوست اور بھائیو، قرآن کریم کے اندر اللہ سبحانہ و تعالیٰ نے جو کچھ فرما دیا، جو کچھ فرما دیا، ہمیں اس کے ایک 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 حصے پر ایمان رکھنا ضروری ہے. ایک ایک حصے پر کیا ایمان؟ قرآن کے ایک ایک حصے پر ایمان لانے کا کیا مطلب؟ سمجھ میں آ رہا ہے آپ کو؟ تو سنیے، اس کا ایک مطلب تو یہ ہے کہ ہمیں جو کچھ قرآن سے سمجھ میں آ گیا اور جو کچھ قرآن نے کہہ دیا اس پر عمل کرنا ہے. پھر اسی طریقے سے قرآن پر عمل کرنے کا مطلب یہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے ہم کو جو کچھ بتلایا اس پر بھی ہمیں عمل کرنا. اور آپ صلی اللہ علیہ وسلم نے جو کچھ بتلایا ہم اس پر عمل کریں گے، وہ بھی قرآن کریم پر عمل کرنے ہی کی دلیل. اللہ پاک فرماتے ہیں وما آتاکم الرسول فخذوه وما نهاکم عنه فانتهوا. رسول جو تمہیں بتلائے اس پر عمل کرو، اور جس سے تمہیں بچنے کا کہے تو اس سے بچو. مجھے ایک حدیث یاد آ رہی ہے، اس کا مفہوم میں آپ کو بیان کرتا ہوں. پورا مفہوم اگر ادھر ادھر غلط ہو جائے تو اللہ مجھے معاف فرمائے. مفہوم یہ ہے کہ حضرت عبداللہ بن مسعود رضی اللہ تعالی عنہ کے پاس عنہ نے ایک مرتبہ کہا کہ اللہ سبحانہ و تعالی نے لعنت بھیجی ہے متنفسمین اور متنفسمات پر، اور مترجلین اور مترجلات پر. سمجھے گی؟ وہ عورتیں جو اپنے بالوں کو اکھیر دیتی ہیں، سمجھے گی، یہاں سے بہوؤں کو اکھیر دیتی ہیں، سب کرتے ہیں نا دنیا کے اندر، फिर इसी तरीके से वो औरतें जो मर्दों की तरह बनती हैं उस पर। तो एक औरत आई कि आप जो ये बात बयान करते हैं वो कहाँ है, तो कहने लगे कुरान में। अब्दुल्लाह बिन मसूद ने फरमाया जा पढ़, तुझे पता चल जाएगा कि कहाँ है वो। तो वो औरत पूरी कुरान पढ़ती है और फरमाती है पढ़ने के बाद इब्ने मसूद रज़ी अल्लाह तआला अन्हु की खिदमत में आकर के कि मैंने पूरा कुरान पढ़ लिया, मैंने तो ये बात कुरान करीम में कहीं नहीं देखी। तो अब्दुल्लाह बिन मसूद ने कहा जा दोबारा पढ़, फिर पढ़, कुरान ही में है। बात समझ आया ना। वो फिर गई, फिर उसने मुताला किया, पढ़ा, तो भी उसको कहीं नहीं मिला। फिर आती और कहती कि मैंने पूरा कुरान पढ़ा, मुझे कहीं ये बात कुरान में नहीं मिली। तो अब्दुल्लाह बिन मसूद ने फिर कहा कि अगर तू अच्छी तरीके से समझ कर पढ़ती तो तुझे कुरान में मिल जाता। देख अल्लाह पाक कहते हैं वमा आताकुम रसूलु फखुज़ू वमा नहाकुम अन्हु फंतहू, रसूल जो तुम्हें देवे तो उस पर अमल करो और जिन बातों से तुम्हें बचने का कहे तुम उनसे बचो। और मैंने ये जो कुछ कही है वो हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की हदीस है। वो हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की क्या है? और अल्लाह कहता है कि आप सल्लम भी जो कहें उस पर भी अमल करना। बात समझ में आया ना। तो खुलासा ये हुआ कि हमारा ईमान मुकम्मल होगा कुरान और हदीस दोनों को मानने के बाद। बराबर है, दोनों को क्या है? हम ना अहले कुरान और ना हम अहले हदीस, हम तो दोनों अहले सुन्नती वल जमात, जो कुरान को भी मानते हैं और जो हदीस को भी मानते हैं। बात समझ गए ना भाई। दुनिया के अंदर ऐसे फिरके हैं जो अपने आप को सिर्फ अहले कुरान कहते हैं। वो कहते हैं जनाना कुरान करीम के अंदर जो कुछ लिखा है ना बस हम उसी को मानते हैं और किसी और चीज को नहीं मानते। बात सिर्फ ऐसा है कि हम तो सिर्फ हदीस को मानते हैं कुरान को। दोनों गलत। सही वो जो कुरान को भी माने और हदीस को भी माने। अल्लाह फवरब्बिका लनसअलन्नहुम अजमईन, तेरे रब की कसम हम जरूर भी जरूर सबों से सवाल करेंगे। हम मा कानू यअमलून, उन चीजों के मुताबिक जो वो किया करते थे। यानी अल्लाह पाक कहते हैं कि भाई क़यामत के अंदर सबसे सवाल किया जाएगा आमाल के मुताबिक कि हमने ये कुरान करीम जो तुमको दिया है तुमने इसके साथ क्या मामला किया है, हमने तुम्हें जो इस्लाम दिया है इस्लाम के साथ तुम्हारा क्या मामला रहा और तुमने उसके साथ कैसा सलूक किया, ये सवाल हमसे किया जाएगा। फसदा बिमा तुमर वारिद अनिल मुशरिकीन, आप साफ साफ खोल खोल कर बयान कर दीजिए उन बातों को जिसका आपको हुक्म दिया जा रहा है। वह अरिद अनिल मुशरिकीन, और मुशरिकीन से ऐराज कीजिए। इन्ना कफ़ीना कर मुस्तहज़ीन, बेशक हम आपके लिए काफ़ी है इस्तेहज़ा करने वालों की तरफ से, यानी जो आपका मजाक उड़ाते हैं हम आपकी तरफ से उनको काफ़ी हो जाएंगे और हम आपकी तरफ से उनका उनसे इंतकाम ले लेंगे। अल्लज़ीना यज़अलूना मअ अल्लाहि इलाहन आखर फसौफ यअलमून, ये वो लोग हैं जो अल्लाह के साथ दूसरे माबूदों को शरीक करते हैं। फसौफ यअलमून, अन करीब वो जान लेंगे। वलकद नअलमु अन्नक यदीकु सदरुका बिमा यकुलून, और हमें मालूम है कि आपका सीना तंग होता है उन बातों से जो वो कहते हैं, यानी आपको बहुत गम होता है। फसब्बिह बिहम्दि रब्बिका वकुम मिनस साजिदीन, बस आप तस्बीह बयान कीजिए अपने रब की हम्द के साथ और सजदा करने वालों में से रहिए। वाअबुद रब्बका हत्ता यातियकल यकीन, और इबादत करते रहिए अपने परवरदिगार की यहाँ तक कि आपको मौत आ जाए। अल्हम्दुलिल्लाह, सूरह हिज्र की तफसीर मुकम्मल हुई। अल्लाह पाक इसको कबूल फरमाए और कबूल फरमा कर हम सब की नजात का जरिया और सबब बनावे, और जो कुछ हमने इसके अंदर सुना हम सबको इस पर अमल करने की तौफीक अता फरमाए। खुलासा ये है कि भाई हमारी कामयाबी का राज कुरान और हदीस पर अमल करने में है। والصلاة والسلام على سيد المرسلين وخاتم النبيين وعلى آله وأصحابه أجمعين. لا إله إلا الله الحليم الكريم، سبحان الله رب العرش العظيم، الحمد لله رب العالمين. نسألك موجبات رحمتك وعزائم مغفرتك والغنيمة من كل بر والسلامة من كل إثم، لا تدع لنا ذنبا إلا غفرتها ولا هما إلا فرجتها ولا ضرا إلا كشفتها ولا حاجة من حوائج الدنيا إِنَّ لَكَ الْبَنُّ وَلَنَا فِيهَا صَلَاحٌ إِلَّا قَضَيْتَهَا وَيَسَّرْتَهَا يَا أَكْرَمُ الْأَكْرَمِينَ وَيَا أَرْحَمُ الرَّاحِمِينَ يَا اللَّهُ هَمْ سَبْتِ گُنَاهُكُمْ مَحْفَرْمَا يَا اللَّهُ هَمْ سَبْتِ خَطَاهُكُمْ مَحْفَرْمَا اے اللہ ہم سب کی کوتاہیوں کو معاف فرما، اے اللہ ہم سب کی غفلتوں کو دور فرما، اے اللہ مکمل طور پر قرآن کریم پر ایمان لانے کی توفیق عطا فرما، اس کے ہر ہر حکم پر عمل کرنے کی توفیق عطا فرما، حدیث پر ایمان لانے کی توفیق عطا فرما، اور اس کے ہر ہر حکم کو ماننے اور اس پر عمل کرنے کی توفیق عطا فرما، اعراض کرنے سے ہماری حفاظت فرما، قرآن کے ٹکڑے کرنے سے اور اس کو بانٹنے سے ہماری حفاظت فرما، اور ہر ہر جز پر ایمان اور اعتقاد رکھنے کی توفیق عطا فرما، اور ہماری غلطیوں اور ہماری کوتاہیوں کو معاف فرما۔ اے اللہ اس قرآن کریم کی جو تفسیر ہوتی ہے اس کو اپنی بارگاہ میں قبول فرما، سورہ حجر کی تفسیر مکمل ہوئی، اے اللہ اس کو اپنی بارگاہ میں مکمل قبول فرما، اور قبول فرما کر ہماری اور ہمارے والدین کی، بچوں کی، رشتہ داروں کی، اور محلے والوں کی، سننے والوں کی جو مرض سنتے ہیں، اور گھروں میں جو عورتیں سنتی ہیں، اللہ ہم سب کی نجات کا ذریعہ اور ہم سب کی ہدایت کا ذریعہ اور سبب بنا، اور ہمارے ایمان کے بڑھنے کا سبب اور ذریعہ بنا، اور اس پر عمل کرنے کا ذریعہ اور سبب بنا، اور قرآن کریم کی محبت کو ہمارے دلوں میں داخل فرما، حدیث کی محبت کو ہمارے دلوں میں داخل فرما، ہماری پریشانیوں کو، ہماری مصیبتوں کو، ہماری تکلیفوں کو اس کے ذریعے سے دور فرما، قرآن کریم کو ہماری زندگی میں لانے کی توفیق عطا فرما، اور اس کی برکت سے عالم اسلام کے اندر مسلمان جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما، سیریا کے مسلمانوں پر رحم فرما، ان سے ظلم کو دور فرما، اور ان کی غیب سے مدد فرما، اے اللہ ان کی غیب سے مدد فرما، جہاں جہاں مسلمان پریشان حال ہیں اللہ اس تفسیر کی برکت سے اپنی بارگاہ میں قبول فرما کر اس کے ذریعے سے اللہ ان کی تکلیفوں کو ختم فرما اور ان کی پریشانیوں کو دور فرما، ان کی مظلومیت کو ختم فرما، ان کو چین اور سکون اور راحت عطا فرما، اللہ اور ان کے راہ کے لوگ شہید ہو گئے ان کے درجات کو بلند فرما، ان کے درجات کو بلند فرما، اور پسماندہ کو صبر جمیل عطا فرما، اور ان کی ساری پریشانیوں کو اور ساری تکالیف کو دور فرما، یا رحم الرحمین یا رحم الرحمین، ہم سب پر رحم فرما، عالم اسلام پر رحم فرما، عالم اسلام پر رحم فرما، اللہ ہماری مساجد کی حفاظت فرما، ہمارے مدارس کی حفاظت فرما، ہمارے خانقاہوں کی حفاظت فرما، ہمارے حرمین کی حفاظت فرما، اللہ ہماری آئیڈینٹی کی حفاظت فرما، ہماری جان کی حفاظت فرما، ہمارے مال کی حفاظت فرما، ہمارے بیماروں کو شفا کاملہ عاجلہ دائمہ نصیب فرما، اور ہمارے مرحوموں کی مغفرت فرما، اللہ ہمارے مرحوموں کی مغفرت فرما، بھائی اسماعیل کی بہن کا انتقال ہوا، اللہ مرحومہ کی بال بال مغفرت فرما، ان کے درجات کو بلند فرما، ان کے شوہر کا بھی اس سے پہلے انتقال ہوا، اللہ ان کی پوری پوری مغفرت فرما، اللہ ان کے پورے پورے درجات کو فرما، اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك سميع قريب مجيب الدعوات، اللهم اغفر لهم وارحمهم وذكرهم في الجنة، واجعل قبورهم روضة من رياض الجنة، واجعل قبورهم روضة من رياض الجنة، وارحمنا اللهم إذا سرنا إلى ما صاروا إليه، وارحمنا اللهم إذا سرنا إلى ما صاروا إليه، اللهم ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما، اللهم رب اجعل لي مقيم الصلاة ومن ذريتي ربنا وتقبل دعاء، اللهم ارسلنا برحمتك في عبادك الصالحين، اللهم ارسلنا برحمتك في عبادك المؤمنين، اللهم ادخلنا برحمتك من عبادك المتقين، يا حي يا قيوم برحمتك نستغيث، اصلح لنا شاننا كله ولا تكلنا الى انفسنا طرفة عين، اللهم إنا نسألك من خير ما سألك منه نبيك وحبيبك سيدنا محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما سأل منه نبيك وحبيبك سيدنا محمد صلى الله عليه وسلم، وأنت المستعان وعليك البلاغ، ولا حول ولا قوة إلا بالله العلي العظيم، سبحان ربك رب العزة عما يصفون، والسلام على المرسلين، والحمد لله رب العالمين.